बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल
जान्नेलाई मधुमास हुन्छ अचेल शहरमा जान्नेलाई मधुमास हुन्छ अचेल शहरमा नजान्नेलाई वनवास हुन्छ अचेल शहरमा हुने खानेहरू राज गर्छन् हुँदा खानेमाथि हुने खानेहरू राज गर्छन् हुँदा खानेमाथि त्यसैले पो हो कि त्रास हुन्छ अचेल शहरमा नजान्नेलाई वनवास हुन्छ अचेल शहरमा यो त आफै बोको नाङ्गो रित्तो रित्तो बाँचिरहेछ यो त आफै भोको नाङ्गो रित्तो रित्तो बाँचिरहेछ तर पनि सबको आश हुन्छ अचेल शहरमा नजान्नेलाई वनवास हुन्छ अचेल शहरमा सोझो हुने सत्य बोल्ने आशिष बोकी आए सोझो हुने सत्य बोल्ने आशिष बोकी आए सरलताको उपहास हुन्छ अचेल शहरमा नजान्नेलाई वनवास हुन्छ अचेल शहरमा टेक्ने लौरो समाउने डाली दरो भए मात्र टेक्ने लौरो समाउने डाली दरो भए मात्र होइन भने जिउँदो लास हुन्छ अचेल शहरमा जान्नेलाई मधुमास हुन्छ अचेल शहरमा नजान्नेलाई वनवास हुन्छ अचेल शहरमा नुवाकोट दाङसिङ छ स्थायी निवास भई हाल काठमाडौँ रहँदै आउनुभएका प्रभाती किरणको यसै गजल वाचन सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी इन्द्रजी र म प्रस्तोता अच्युत किमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आज बुधबारको साँझमा म प्रभाती किरणलाई लिएर आइपुगेको छु जसको गजल मैले शुरूआतमा वाचन गरेँ उहाँसँगकै कुराकानी र उहाँका गजलहरूको वाचनसँगै आजको बुलबुल रहनेछ। प्रभाती किरण मैले जसको बारेमा अघि बताएँ नुवाकोट दाङसिङ छ उहाँको स्थायी निवास हाल काठमाडौँ रहँदै आउनुभएको छ शिक्षण उहाँको पेसा एमए बिएड अध्ययन गर्नुभएको छ अवरुद्ध गलाहरू गजल संग्रह 2061 उहाँको प्रकाशित कृति हो त्यसै गरी मैले अहिले जुन गजल वाचन गरेँ त्यो विचारका भग्नावशेष गजल संग्रहबाट थियो त्यो पनि उहाँकै कृति हो र निबन्ध र रचना शिल्प अनिवार्य नेपाली कक्षा 11 विद्यालय तथा कलेज तहका विभिन्न सन्दर्भ पुस्तकहरू उहाँले लेखिसक्नु भएको छ र नेपाली गजल विगत र वर्तमान त्यसै गरी समकालीन नेपाली कथाहरू सम्पादन गर्नुभएको छ र उहाँको संलग्नता अनाम मण्डली सँगसँगै अरू गजलका संस्थाहरूमा पनि छ त्यो बारे त्रिशुली बाङ्मय प्रतिष्ठान लगायत अरू संस्थामा छ त्योबारे हामी कुराकानी उहाँसँग गर्छौँ म सबभन्दा सुरुमा सुरुवातमा स्वागत गर्छु प्रभातीजीलाई हाम्रो कार्यक्रममा स्वागत छ
धन्यवाद
लामो समयदेखि गजलमा हुनुहुन्छ तपाईँ धेरै लामो समय भयो लगभग एक दशकभन्दा पनि बढी समयदेखि हुनुहुन्छ गजल लेख्नु मात्रै हुन्न तपाईँ गजलको विभिन्न कार्यक्रमहरूमा गजलका संस्थाहरूसँग पनि आबद्ध हुनुहुन्छ त्यसैले आज तपाईँसँगको कुराकानी प्रभातीजी हामी गजलका संस्थाहरू कस्ता कस्ता छन् कहाँ छन् तिनका क्रियाकलापहरू के भइरहेका छन् ती तिनले कत्तिको सजिलो अप्ठ्यारो पारेका छन् गजलकारहरूलाई तिनका उपाध्येता के हुन् लगायतका कुराकानी गर्दै गजलका केही विवादका प्रसङ्गहरू पनि कोट्याउँ कि भन्ने लाग्दैछ तपाईँसँग म सुरुवातमै तपाईँसँग गजल वाचन केही बेरमा गराउँछु प्रसङ्ग कोट्याउँछु यो गजलको विवादबारे हामी गजल आयातित विधा भनेर पहिला असाध्यै हेला भइकन प्रवेश गर्यो साह्रै थोरै मान्छेहरूले सुरु गर्नुभयो नेपालमा पुनर्जागरण भयो गजलको त्यो पुनर्जागरणको क्रममा अब्जस पाउँदै पाउँदै आएको गजलमा अब गजल लेख्नेहरू बाढीभन्दा भन्दै धेरै सङ्ख्या बढेर आए र पनि विवादमुक्त हुन सकेको छैन के कारणले गर्दा होला
यो लेखनमा अस्तित्वको खोजी भन्ने एउटा महत्त्वपूर्ण कुरो हुँदो रहेछ के गर्दाखेरि अलिकति भिन्न भइन्छ भन्ने कुरालाई लिएर स्रष्टाहरू विभाजित भएको देखिन्छ गजलको खास उत्पत्ति लयबाट भयो शास्त्रीय छन्दमा शास्त्रीय बहरमा लेखेर नै गजल आरम्भ भयो नेपालमा भित्रिँदा पनि मोतिरामबाट बहरभित्रै बसेर गजल लेख्न थालिएको हो र त्यो पछि पुनर्जागरण काल पछाडि आएर गजलको यो जुन अवधारणा हो, गजलको यो जुन तत्त्व हो, त्यसलाई छोड्दै मुक्त लयमा गजल लेख्ने परम्पराको विकास हुँदै गयो। त्यस पछाडि फेरि अनामण्डलीकै विशेष पहलमा गजलभित्र लयको खोजी, गजलको मौलिक स्वरूप भनेको लयमा छ, यो गेय विधा हो, त्यसो हुनाले लय चाहिँ अनिवार्य छ भन्ने कुरा एकातिर आयो भने अर्कोतिर चाहिँ नि लय चाहिँदैन, लय नभए नि हुन्छ, गजल पनि एउटा कविता हो, त्यसो हुनाले कविताकै रूपमा यसलाई अगाडि बढ्न दिनुपर्छ भन्ने अर्को केही धारणाहरू अगाडि आए र जसरी आए पनि मुक्त लय भने पनि लय नै हो त्यो, बहर चाहिँ शास्त्रीय भयो र यी दुईको बीचमा अलिकति मतभेद चाहिँ देखिएको छ।
तपाईँले यही विषयमा पनि गएको वर्ष चाहिँ अनामण्डलीले गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो होइन, त्यसको आधारमा रहेर भन्नुपर्दा अहिलेको विवादलाई चाहिँ निरूपण गर्न सक्ने अवस्था छ कि छैन?
देखिएको के छ भने तीन खालका लयभित्र पनि तीन खालका संरचनाहरू छन्। एउटा चाहिँ शास्त्रीय लय नै चाहिन्छ, शास्त्रीय बहर नै चाहिन्छ भन्ने मान्यता, अर्को होइन शास्त्रीय लय अनिवार्य छैन, शास्त्रीय लयलाई लिएर जान सके त राम्रो, नसक्दाखेरि पनि त्यसमा आफ्नो मौलिक लयहरू लोकलयहरूलाई साथसाथमा लिएर जाँदाखेरि हुन्छ भन्ने अर्को मान्यता छ। अर्को चाहिँ आक्षरिक लय अथवा उच्चारण गर्दाखेरि मिलेको जस्तो भयो भनेदेखि चाहिँ त्यो पनि एक खालको लय हो भन्ने छ, र अर्को चाहिँ लय नै चाहिँदैन, कविता हो यो, भाव भए पुगिहाल्यो नि, लय किन चाहियो र भन्ने अर्को एक खालको लयको विपक्षको एउटा चाहिँ धार छ।
यो चाहिँ त्यो आफ्नो आफ्नो एउटा धार समात्नेहरूको अहम मात्रै हो कि नियमै आउनुपर्छ?
एउटा खास कुरो के छ भने लय चाहिँदैन भनेर कसैले काहीँ प्रामाणिक रूपमा चाहिँ नि अभिव्यक्ति नदिने, लेख्दाखेरि पनि चाहिँ त्यो कुरो नलेख्ने, तर गजल लेख्दा त्यो कुरोलाई आत्मसात गर्ने,
बोल्दाखेरि
लय चाहिँदैन चाहिँ नभन्ने,
त्यो प्रवृत्ति बढी छ
त्यो, तर गजल लेख्ने बेलामा चाहिँ लय भङ्ग गरेरै लेख्ने त्यो चाहिँ अलि अग्रजहरूबाट पनि भएको छ। अनि मैले त्यो कार्यपत्रकै सन्दर्भमा पनि प्रमाण भेटाउनै गाह्रो भयो, कसले चाहिँ नि लय चाहिँदैन भनेर चाहिँ भनेको छ त भनेर खोज्दाखेरि भेटाउनै सकिँदैन, लय चाहिँदैन कसैले नि नभन्ने, तर पनि लयलाई पूर्ण रूपले पालना चाहिँ नगर्ने त्यो चाहिँ देखिएको छ।
अब यो बाहेक पनि अर्को एउटा विवाद सायद यहीसँग जोडिन्छ कि आंशिक काफिया अथवा पूर्ण काफिया भन्ने खालको विवाद पनि हाम्रो अगाडि देखिन्छ।
यसमा चाहिँ धेरै यो मतभेदहरू मत्थर भएर गइसकेका छ काफिया प्रयोगको सन्दर्भमा, र एकाक्षरी काफिया प्रयोग गर्नु हुँदैन भन्नेहरू पनि यो गजलको उत्पत्ति भएर आएकै ठाउँमा पनि यसको प्रयोग भएको छ, उर्दूमा फारसीमा हिन्दीमा पनि प्रशस्त मात्रामा एकाक्षरी काफियाहरू प्रयोग भएका छन्, र सहजताका लागि हाम्रो भाषा त्यति साह्रो अनुप्रासिक शब्दहरूको भण्डार चाहिँ नरहेको भाषा र काफिया चाहिँ पुनरावृत्ति अत्यन्त धेरै हुने, त्यो हुनाले एकाक्षरी काफिया प्रयोग गरेर पनि सुन्दर गजल लेख्न सकिन्छ भनेदेखि किन नलेख्ने भन्ने एउटा त्यो मान्यता पनि बढ्दै गइसकेको छ, र आंशिक काफिया त त्यो धेरैले नै प्रयोग गर्ने कुरो भइहाल्यो, पूर्ण काफिया मात्रैले चाहिँ गजल अलि बढी यान्त्रिक बन्ने हो कि, किनभने त्यो त रिपिटेसन चाहिँ बढ्छ त्यसमा, त्यसैले काफियाको सन्दर्भमा जसरी सजिलो हुन्छ भङ्ग चाहिँ हुन भएन काफिया, ध्वनिगत एकरूपता हुनु पर्यो, ध्वनिगत एकरूपता भइसकेपछि एकाक्षरी गरे पनि मिश्रित गरे पनि मिलित गरे पनि पूर्ण काफिया गरे पनि जस्तो काफियाको प्रयोग गरे पनि गर्न मिल्छ पाइन्छ भन्ने चाहिँ नै मान्यताको विकास हुँदै
यो अझ नबुझ्ने भाषामा गएको जस्तो लाग्यो। उदाहरणको लागि जस्तो आंशिक एकाक्षरी र पूर्ण काफिया जस्तो हुन्छ भनेर सम्झिन सकिन्छ अहिले?
ध्वनिको पूर्ण रूपमा चाहिँ पुनरावृत्ति भयो, समान ध्वनिको पुनरावृत्ति भयो भने त्यो चाहिँ पूर्ण काफिया हो,
जस्तो जान्छ खान्छ
जान्छ लान्छ यस्तो, अनि एउटा शब्दको एउटा अंश अर्को शब्दको चाहिँ नि अर्को एउटा अंश अथवा एउटा पूर्ण शब्द र अर्को शब्दको चाहिँ केही अंश मात्रै त्यसरी आयो भने चाहिँ आंशिक भयो, र ध्वनि मिल्यो त्यसमा जस्तो एउटै वर्गका वर्णहरू जस्तो च वर्ग भन्यो भने च छ ज झ, ट वर्ग भन्यो भने टठ डढ भन्छौ नि, त्यो एउटै वर्गका ध्वनिहरू फरक फरक ध्वनि जस्तो कतै चाहिँ च प्रयोग गरेका छ कतै छ प्रयोग गरेका छ तर उच्चारणगत एकरूपता त्यसमा चाहिँ आउन खोजेको छ, त्यस्ता खालकालाई मिलित काफिया र एकाक्षरी त एउटा अक्षरलाई केन्द्रमा राखेर र त्यहीसँग ध्वनि मिलाएर लेखिएको काफिया चाहिँ एकाक्षरी काफिया
भनेपछि अब हामीले एकाक्षरी गजल लेख्नलाई हिचकिचाउनु परेन
पर्दैन लेखि
नर्मली त्यो चलन चलिसक्यो
चलन चलिसक्यो
हैन किनभने जहाँबाट हामीले गजल सिक्यौं तिनीहरूले पनि लेखिरहेका छन् त्यसकारणले त्यो राम्रै हो तर शब्दमा दम चाहिँ रहनु पर्छ त्यो त सबैले लेख्नु पर्यो पूर्ण काफियावालाले पनि दमवाला गजल लेख्नु पर्यो
एकाक्षरी काफिया प्रयोग गर्ने भनेर आफूले प्रयोग गरेको एकाक्षरी भित्र ध्वनिगत एकरूपता छ कि छैन चाहिँ हेर्नुपर्छ उच्चारण गर्दाखेरि माथि प्रयोग गरेको चाहिँ नि जुन काफियाको रूपमा एउटा शब्दलाई एउटा अक्षरलाई प्रयोग गर्छौँ तल त्यहीसँग बगेर ध्वनि आउँछ कि आउँदैन भन्ने कुरालाई चाहिँ हेर्नुपर्छ
अनि आजकल चाहिँ यो सामाजिक मिडियाहरूमा पनि गजलको एकदम प्रचार गर्ने संस्थागत रूपमै पनि लागेका छन् समूहगत रूपमा पनि लागेका छन् व्यक्तिगत रूपमा पनि लागेका छन् त्यस्ता किसिमको चाहिँ सामाजिक सञ्जालहरूमा आँखा विवादले पनि ठाउँ ओगट्न थालेको हो अनावश्यक विवादहरू सिर्जना गर्न थालिएको हो
सामाजिक सञ्जालले मान्छेलाई फुर्सदको समय चाहिँ कटाउने एउटा राम्रो माध्यम चाहिँ त्यो बनाएको छ सामाजिक सञ्जाल र त्यो त्यसबाट विचारको मन्थन पनि भएको छ विचारको मन्थन पनि भएको छ र त्यहाँ चाहिँ कतिपय ठाउँमा त अलिकति बढी यो चाहिँ नि आत्मरति वैचारिक रूपमा चाहिँ आफूले भनेको कुरा नै सही आफूले भनेको कुरा नै ठिक भन्ने हिसाबले चाहिँ नि आउँदाखेरि केही विवाद बढेको हो कि जस्तो पनि देखिन्छ तर त्यहाँ पनि अग्रजहरूसँग सुझाव लिने आफ्ना चाहिँ नि गल्ती कमजोरीहरूलाई चाहिँ सच्याउने परिष्कार परिमार्जन गर्ने साथीहरू पनि प्रशस्त मात्रामा चाहिँ हुनुहुन्छ जसले गर्दाखेरि गजललाई परिष्कार परिमार्जन नै गर्दै लगेको छ
कुनै एउटा गजल तपाईँको आवाजमा सुनौँ तपाईँको गजल हामी आज प्रभाती किरणसँग छौँ र गजलका विवादबारे गजलका संस्थाहरूले के काम गरिरहेका छन् र कतिले गजलका संस्था खोजिरहनु भएको हुन्छ कुन संस्थामा के कुराहरू हामीले पाउन सक्छौँ कुन कुन कुराको शिक्षा पाउन सक्छौँ लगायतका प्रसङ्गमा कुराकानी गर्दै आज प्रभाती किरणका गजलहरू पनि सुन्छौँ हामी अब एउटा गजल प्रभाती किरणको आवाजमा
यो म एउटा बहरको गजल सुनाउँछु बडो यत्नले ढुक ढुकी साँचिराथे बडो यत्नले ढुक ढुकी साँचिराथे मर्यो भन्दथ्यो रे अझै बाँचिराथे गयौ दूर एक्लै बनाएर एक्लो गयौ दूर एक्लै बनाएर एक्लो म तस्वीर तिम्रो यतै टाँसिराथे मर्यो भन्दथ्यो रे अझै बाँचिराथे कतै बागमा कोइली गाउँदैथ्यो कतै बागमा कोइली गाउँदैथ्यो टुट्यो तार मनको रुँदै गाँसिराथे मर्यो भन्दथ्यो रे अझै बाँचिराथे हरायो निशानी डड्यो प्रेम गाथा हरायो निशानी डड्यो प्रेम गाथा मकल्पेर आँखा धुँदै नाचिराथे मर्यो भन्दथ्यो रे अझै बाँचिराथे म भक्कानिए थे छुट्यो अश्रुधारा म भक्कानिए थे छुट्यो अश्रुधारा नदेखुन कसैले भनी हाँसिराथे बडो यत्नले ढुक ढुकी साँचिराथे मर्यो भन्दथ्यो रे अझै बाँचिराथे
हामीले यो तपाईँले भने जस्तो लयमा बहरमा गजल लेख्नलाई केही विशेष गुण लिएर आउनुपर्छ कि कुनै चिज पढ्नुपर्छ कुनै विषय छुट्टै अथवा जो कोहीले सिक्न सक्छ
जो कसैले सकिन्छ
त्यसको लागि के ह्रस्व दीर्घ चिन्ह पर्यो
एकदम एकदम भाषामा भाषिक स्वरूप कस्तो छ त थाहा हुनु पर्यो यो लय अझ त्यसमाथि पनि बहर वा शास्त्रीय छन्दको कुरो गर्दा त्यो अक्षरिक वर्ण मात्रिक मात्रिक यी विभिन्न प्रकारका लयहरू हुन्छन् र ती विभिन्न लयहरूमध्येमा वर्ण मात्रिक अथवा मात्रिक लयमा लेख्नको लागि ह्रस्व दीर्घको पहिचान हुनु पर्यो पहिलो कुरो र त्यस पछाडि लयको ज्ञान पहिला लय चाहिँ नि गुनगुनाउने त्यस पछाडि चाहिँ नि लेख्ने गर्दाखेरि पनि सजिलो हुन्छ अनि सूत्र त्यस पछाडि बिस्तारै सिक्दै जाँदाखेरि हुन्छ
धेरैचोटि भित्रभित्रै दुखायो यो काठमाडौँले धेरैचोटि भित्रभित्रै दुखायो यो काठमाडौँले आफूलाई आफैबाट झुकायो यो काठमाडौँले इमानमा कहिल्यै कतै डग्न जानिएन तर इमानमा कहिल्यै कतै डग्न जानिएन तर चारैतिर जाल थापी चुकायो यो काठमाडौँले आफूलाई आफैबाट झुकायो यो काठमाडौँले देशको मुटु सभ्यताको पाठशाला हो भन्थे देशको मुटु सभ्यताको पाठशाला हो भन्थे पुर्खाका पदचिन्हहरू लुकायो यो काठमाडौँले आफूलाई आफैबाट झुकायो यो काठमाडौँले कतै भोक शोक कतै महोत्सव छ कतै कतै भोक शोक कतै महोत्सव छ कतै मान्छेभित्र मानवता सुकायो यो काठमाडौँले आफूलाई आफैबाट झुकायो यो काठमाडौँले वायु वेगमा फैलिँदो छ आयातित कला अझै वायु वेगमा फैलिँदो छ आयातित कला अझै त्यही कलाको आवरण फुकायो यो काठमाडौँले धेरैचोटि भित्रभित्रै दुखायो यो काठमाडौँले आफूलाई आफैबाट झुकायो यो काठमाडौँले यो गजलमा दुखायो झुकायो चुकायो लुकायो सुकायो फुकायो यसलाई के पूर्ण काफिया भनिन्छ
भनिन्छ
अनि यसमा चाहिँ अघि हामीले भनेको जस्तो कुन कुन कुराहरू आएको छन् लय आएको छ कि छैन यो अलिकति बुझ्ने गरी भनिदिनुहोस् न यही गजललाई प्रसङ्ग सन्दर्भ
यसलाई चाहिँ मैले यो समाक्षरिक लय अन्तर्गत अब गजलको यो मतलाको पहिलो मिश्रामा जति अक्षरहरूको चाहिँ प्रयोग गरेको छ अन्तिमसम्म त्यही त्यति नै सङ्ख्यामा अक्षरहरूको
त्यसमा एक अक्षर नै गडबड हुनुहुन्न
यसलाई उच्चारणमा ध्यान दिइन्छ विशेष गरी हेर्दाखेरि अक्षर गन्दाखेरि चाहिँ एक अक्षर दुई अक्षर बढी देखिए पनि उच्चारण गर्दा कुनै हलन्त उच्चारण हुने हुन्छ त्यो हलन्त उच्चारण हुनेलाई त्यसलाई नगन्दाखेरि उच्चारणगत रूपमा चाहिँ समानता हुन्छ
त्यसरी गर्नुपर्छ भनेपछि गजल लेख्नेले चाहिँ उच्चारण गर्दाखेरि हलन्तहरू जस्तो काठ माडौँ लेख्छौँ हामीले लेख्दाखेरि तर बोल्दा काठमाडौँ भन्छौँ भनेपछि ठ छोडियो तिन अक्षरको भयो काठमाडौँ भने यो कुरा चाहिँ गजल लेख्नेले सिक्नु पर्यो
जान्नु पर्यो त्यो
भनेपछि गजल लेख्नलाई लयमा लेख्न गाह्रो छैन मात्रै अक्षर चाहिँ यो पूर्ण अक्षर हो कि आधा अक्षर हो यसलाई गर्ने कि नगर्ने भन्ने चाहिँ जान्नु पर्यो होइन हामी गजल सिक्नेदेखि जानकार सम्मानलाई हुने गरी आज प्रभाती किरणसँग कुराकानी गरिरहेका छौँ प्रभाती किरण जसले गजल सङ्ग्रहहरू पनि प्रकाशित गर्नुभएको छ र विभिन्न पुस्तकहरूमा सम्पादन पनि गर्नुभएको छ विभिन्न संस्थाहरूसँग पनि संलग्न हुनुहुन्छ मैले अब अघि कार्यक्रम यति अगाडि आइसक्दाखेरि सोध्दैछु कतिवटा संस्थामा आबद्ध हुनुहुन्छ तपाईँ
म अहिले अनाम मण्डली र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चमा चाहिँ
कुन कुन तहमा के केमा हुनुहुन्छ तपाईँ कति एक्टिभ हुनुहुन्छ
अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चमा उपाध्यक्ष छु अनि अनाम मण्डलीको म प्रारम्भ स्थापना कालदेखि नै त्यसको सदस्य नै
लामो समयदेखि हुनुहुन्छ है यो तपाईँले अन्तर्राष्ट्रिय गजल मञ्चको कुरा गर्नुभयो मैले हिजो अस्ति फेसबुकमा पनि सूचना देखेको थिएँ केही नयाँ कार्यक्रम गर्दैछ छिट्टै
अन्तर्राष्ट्रिय नेपाली गजल महोत्सवको आयोजना गर्ने तयारी भइरहेको छ
कहिले भन्ने
भदौको पहिलो साता नै हुन्छ
अब कुराकानीको क्रम म जारी राख्छु मलाई तपाईँको प्रभाती किरण भन्ने बित्तिकै मलाई एउटा गजल याद आउँछ प्राय त्यो लामो मिटरको गजल धेरै अगाडि लेख्नुभएको तपाईँले सम्भवतः यो पुस्तकमा पनि छ म त्यो गजल तपाईँबाट वाचन गराउन चाहन्छु तपाईँको आवाजमा सुन्न रुचाउँछु र सुनाउन रुचाउँछु बुलबुले
यो गजल
लामो मिटर रदिफका शब्दहरू धेरै छन्
एकदम एकदम यो गजल मैले वाचन गरेर पहिलोचोटि आफ्नै स्वरमा बुलबुलमै वाचन गरेका थिएँ
दशक अगाडि
र त्यस पछाडि यो गजल सुनेर प्रभाती किरणलाई चिन्ने साथीहरूको संख्या चाहिँ धेरै
तर मलाई यो थाहा थिएन मलाई चाहिँ आफूलाई मन परेको भएर एकपटक अनुरोध गर्नु मन लाग्यो मलाई सुन्नको लागि
पराईको मनमा अड्डा जमाउनु आफ्नै रुचि तिम्रो या सल्लाह कसैको दिँदा दिँदै मैले अर्कै हात समाउनु आफ्नै रुचि तिम्रो या सल्लाह कसैको आलो याद मनमा गडेको कहानी तुसारो परेको कुरुप्त्यो जवानी आलो याद मनमा गडेको कहानी तुसारो परेको कुरुप्त्यो जवानी लिलामीमा राखेर ख्याति कमाउनु आफ्नै रुचि तिम्रो या सल्लाह कसैको दिँदा दिँदै मैले अर्कै हात समाउनु आफ्नै रुचि तिम्रो या सल्लाह कसैको म सक्दिन भुल्न गरेका ती बाचा मुटुमा हमेसा रहेका छन् ताजा म सक्दिन भुल्न गरेका ती बाचा मुटुमा हमेसा रहेका छन् ताजा मेरा तृष्णा सबै खरानी बनाउनु आफ्नै रुचि तिम्रो या सल्लाह कसैको दिँदा दिँदै मैले अर्कै हद समाउनु आफ्नै रुचि तिम्रो या सल्लाह कसैको मलाई चोट लाग्दा कोक्काएर रुने केही क्षण नदेख्दा हाड छाला हुने मलाई चोट लाग्दा कोक्काएर रुने केही क्षण नदेख्दा हाड छाला हुने छोडेर मलाई एक्लै रमाउनु आफ्नै रुचि तिम्रो या सल्लाह कसैको दिँदा दिँदै मैले अर्कै हात समाउनु आफ्नै रुचि तिम्रो या सल्लाह कसैको अन्तिम शेर छ म त घाउसी त्यसै जिउन सक्छु अजुलीमा लिई आँसु पिउन सक्छु म त घाउसी त्यसै जिउन सक्छु अजुलीमा लिई आँसु पिउन सक्छु मजलेको बेला उत्सव मनाउनु आफ्नै रुचि तिम्रो या सल्लाह कसैको पराईको मनमा अड्डा जमाउनु आफ्नै रुचि तिम्रो या सल्लाह कसैको
बुलबुल एउटा इरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल एउटा इरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल
आँखैभरि हुन्छ बादल उमेर ढल्केपछि आँखैभरि हुन्छ बादल उमेर ढल्केपछि के लाली के गर्नु गाजल उमेर ढल्केपछि बैंस छँदा अल्छी नगर भन्छिन् मेरी आमा बैंस छँदा अल्छी नगर भन्छिन् मेरी आमा दोहोरिने छैन यो पल उमेर ढल्केपछि के लाली के गर्नु गाजल उमेर ढल्केपछि आँत दरो छौन्जेल हुन्छन् सबै साथ आँत दरो छौन्जेल हुन्छन् सबै साथ घट्दै जान्छ चहल पहल उमेर ढल्केपछि के लाली के गर्नु गाजल उमेर ढल्केपछि मनले तारा टिपौँ भन्छ साथ दिँदैन तन मनले तारा टिपौँ भन्छ साथ दिँदैन तन रहँदैन यो बाहुबल उमेर ढल्केपछि के लाली के गर्नु गाजल उमेर ढल्केपछि टेक्ने डाली समाउने हाँगो भेटिँदैन टेक्ने डाली समाउने हाँगो भेटिँदैन आफ्नै छाया गर्छ छल उमेर ढल्केपछि आँखैभरि हुन्छ बादल उमेर ढल्केपछि के लाली के गर्नु गाजल उमेर ढल्केपछि प्रभाती किरणको गजल थियो यो यसलाई मैले वाचन गरेर सुनाएँ विचारका भग्ना बसेसबाट लिएको थिएँ मैले उहाँको गजल सङ्ग्रहबाट प्रभाती किरणका उमेरको धेरै कुरा व्याख्या गरेको थियो गजलले मान्छेको मानवताबारे सबै क्षेत्रका सबै विषय प्रसङ्गका गजल प्रभाती किरणले लेख्नुभएको छ र तिनै गजलहरूमध्येको एउटा गजल मैले अलि वाचन गरेर सुनाएँ प्रभातीजी तपाईँलाई अबको चरणमा म कुराकानीको सन्दर्भ लैजान चाहन्छु तपाईँ आबद्ध अनाम मण्डली र अन्तर्राष्ट्रिय गजल मञ्च लगायत तपाईँलाई थाहा भएका अरू संस्थाहरूको बारेमा पनि हामी कुराकानी गर्छौँ सबभन्दा पहिला अनाम मण्डली हामी भन्छौँ पहिलोपटक सुन्ने मान्छेको लागि अनाम मण्डली के हो
अनाम मण्डली नेपाली गजलको विकास विस्तार र परिष्कारमा सक्रिय रहेको एउटा संस्था हो जसले नेपाली गजलको क्षेत्रमा गजलको विकासका सन्दर्भमा पुस्तक प्रकाशन गजलका विभिन्न गोष्ठीहरू राष्ट्रिय तहका र काठमाडौँभित्र रहेका साथीहरूको बीचमा रहेर विभिन्न गोष्ठीहरूको आयोजना गर्ने गजलको बारेमा जानकारी राख्न चाहनेहरूलाई प्रशिक्षण दिने लगायतका कार्यहरू निरन्तर रूपमा गरिरहेको छ
यसको के एउटै मात्र संस्था कार्यालय छ कि यसका शाखाहरू पनि छन् कि के छ
अनाम मण्डली पुग्न चाहिँ विभिन्न ठाउँमा पुगेछ र शाखा विस्तार भनेर त्यसरी गरिएको छैन मलेसियामा एउटा अनामण्डली मलेसिया भनेर छ अनि यहाँ पनि विभिन्न ठाउँबाट शाखा गठन गरौँ भनेर प्रस्तावहरू चाहिँ आएका छन् र अहिले चाहिँ त्यो आधिकारिक रूपमा शाखा विस्तार नै चाहिँ गरिएको छ
भनेपछि एउटा मलेसियामा छ एउटा यहाँ छ अहिले आधिकारिक रूपमा भएको चाहिँ त्यो दुईवटा हो र अनि यहाँको चाहिँ छुट्टै कार्यालय छ कि हामी काम पर्दा मात्रै भेट हुने जमघट हुने क्षेत्र छ कि के छ
काम पर्दा मात्रै भेट हुने भन्दा पनि हुन्छ कार्यालय छुट्टै चाहिँ स्थापना गर्न सकिएको छैन
अनि प्रत्येक शनिबार अथवा महिनाको अन्तिम शनिबार
पहिले थियो नि प्रत्येक शनिबार
त्यो चलिरहेको
छ
कहाँ हुन्छ त्यो
वाल्मीकि क्याम्पसमा
भनेपछि कसैले गजल वाचन सुन्न वा गर्न चाह्यो भने वाल्मीकि क्याम्पस जानु पर्यो
चार बजे साँझ
शनिबार चार बजे सधैँ त्यहाँ गएपछि जो जान पनि पाइन्छ
पाइन्छ
निशुल्क छ
निशुल्क
एउटा चाहिँ यसको गतिविधिको कुरा भयो अब तपाईँ आबद्ध अर्को संस्थाको बारेमा बताउनुहोस् न
अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च यो स्थापना भएको नै धेरै समय भएको छैन यो दुई वर्ष लगभग भयो स्थापना भएको र यसमा विश्वका विभिन्न कुनामा छरिएर रहनुभएका नेपाली गजलका साथीभाइहरूको साझा चौतारोको रूपमा यसलाई अगाडि लिएर आउन खोजिएको हो र विभिन्न देशमा रहनुभएका साथीहरू यसमा सदस्य हुनुहुन्छ यसले एउटा समस्यापूर्तिको चाहिँ नि छातीभरि दुख्छ देश भन्ने एउटा गजल सङ्ग्रह प्रकाशन गरेको थियो गत वर्षमा भने 2070 सालकै मोती जयन्तीमा अनामण्डलीसँग मिलेर राष्ट्रिय गजल महोत्सवमा चाहिँ सक्रिय भूमिका निर्वाह गरेको थियो अहिले 2071 चाहिँ अन्तर्राष्ट्रिय गजल महोत्सवको घोषणा गरेको छ
यसको चाहिँ कार्यालय कहाँ छ
संस्थाहरूसँग मिलेर
यसको चाहिँ कार्यालय कहाँ छ नामै अन्तर्राष्ट्रिय भनेको
नामै अन्तर्राष्ट्रिय अब यसको अध्यक्ष गोवर्धन पूजा अमेरिका हुनुहुन्छ उपाध्यक्षमा म आफै छु महासचिव घनेन्द्र ओझा दुईजना हामी नेपालमा छौँ अरू सबै सदस्य साथीहरू विदेशका विभिन्न ठाउँहरू
र अनि यसले चाहिँ विभिन्न कार्यक्रमहरू बेला बेलामा गर्दै आइरहेछ
हजुर
र विदेशमा बस्ने स्रष्टाहरूलाई पनि समेट्छ
हजुर
अरू संस्थाहरू जस्तो मधुबन एउटा छ मधुबनको बारेमा के जानकारी छ तपाईँलाई
मधुबन शुद्ध विशुद्ध गजलमा केन्द्रित संस्था होइन मधुबन नेपाली साहित्यमा समर्पित संस्था हो साहित्यको विकासमा समर्पित संस्था हो मधुबनमा गजल मात्रै भन्ने छैन त्यहाँ कविता पनि सुनाउन पाइन्छ मुक्त गायको टाङ्का अब सुनाउन मिल्ने छोटा विधाका हरेक प्रकारका चाहिँ रचनाहरू त्यहाँ गएर सुनाउन पाइन्छ
अर्को जलसा नेपाल छ त्यसपछि गजलको लागि
जलसा नेपाल चाहिँ अहिले गजलको लागि मात्रै भनेर क्रियाशील भएको देखिन्छ र यसले हरेक महिना एकजना स्रष्टाको एकल वाचनलाई गायनका साथमा अगाडि बढाइराखेको छ जलसा नेपालले
र विभिन्न अरू क्षेत्रीय राष्ट्रिय स्थानीय यस्ता किसिमका संस्थाहरू चाहिँ छन् जसले
छन् 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 विभिन्न ठाउँमा छन् पोखरामा गजल सन्ध्याले गरिराखेको छ चितवनमा छ त्यस्तै गजलसँग सम्बन्धित संस्थाहरू प्रशस्त छन् उनीहरूले
मध्यपश्चिमतिर
कार्य गरिराखेका छन् सुदूरपश्चिममा छ मध्यपश्चिममा छ विभिन्न ठाउँमा संगठित रूपमा नै गजलको विकासमा साथीहरू क्रियाशील रहन्
भनेपछि यस किसिमको संस्थाहरू खोलिएको ठाउँमा अथवा रहेको ठाउँहरूमा चाहिँ गजलकारहरू बढ्ने सम्भावना रहन्छ अथवा गजलका गुणात्मकतामा वृद्धि आउने पनि सम्भावना रहन्छ
निश्चय नै जहाँ संस्थाहरू छन् संस्था क्रियाशील छन् त्यहाँ नियमित कार्यक्रमहरू हुन्छन् अनि त्यो कार्यक्रममा गएर सुनाउने इच्छा एउटा त्यो कुरो अर्को कुरो त्यहाँ गएर सुनाइसकेपछि अरू साथीहरूको भन्दा मेरो कमजोर हुनु हुँदैन भन्ने त्यो चाहनाले गर्दाखेरि पनि गजल परिष्कार परिमार्जन हुँदै गुणस्तरतर्फ अगाडि बढ्छ
भनेपछि हामीले नेपालको जुन जुन जिल्लाहरूमा जस्तो झापा चितवन मध्यपश्चिम यी काठमाडौँ लगायतका ठाउँहरूमा चाहिँ गजलको बाढी छ एकदमै धेरै प्रगति गरेका छ राम्रो गजल लेख्छन् भनिरहेको ठाउँहरूमा चाहिँ संस्थाहरूले गर्दा टेवा पुगेको हो व्यक्ति आफै मात्र भएर होइन जहाँ जहाँ चाहिँ संस्था छैन ती ठाउँका ठाउँ चाहिँ ओझेलमा परेका हुन्
निश्चय नै हो त्यो
भनेपछि त्यो ती ठाउँहरूमा संस्था खोल्नु जरुरी छ
संस्था खोल्नु जरुरी छ साथीहरू सङ्गठित भएर नियमित कार्यक्रम हुने एउटा चाहिँ ठाउँ भयो भने र आफूले
लेखा
गजल गेय विधा अब सबैले रेकर्ड गराएर गाएर त्यो सम्भव नहोला वाचन गरेर सुनाउने ठाउँ पाउँदाखेरि अनि आफूले आज सुनाएको भन्दा भोलि सुनाएको अझ राम्रो गर्ने त्यसका लागि स्रष्टा बढी क्रियाशील हुन्छ त्यसैले नै संगठित प्रयास नै गजलको विकासको लागि एउटा मुख्य आधार हो
आज प्रभाती किरणसँग म गजलका संस्था र गजलको विवाद नियमहरूबारे नै मोटामोटी कुराकानी गरिरहेको छु किनभने अरू अतिथिसँग आउँदाखेरि हामी गजललाई नै प्रदान गराएर कुरा गरिरहेका हुन्छौँ भने आज उहाँको गजललाई मैले ओझेलमा राख्दै कुरालाई चाहिँ अगाडि बढाउने तर्खर गरिरहेको छु. आशा छ तपाईँको लागि उपयोगी रहन्छ होला आजको कार्यक्रम. उहाँको एउटा गजल वाचन गर्छु म बीचमा. सिउँथे जति उध्रिन्थ्यो उति फाटिन्थ्यो सपना, सिउँथे जति उध्रिन्थ्यो उति फाटिन्थ्यो सपना, आफन्तबाटै निमोठी गाँटी काटिन्थ्यो सपना. उड्दथे खुला आकाशमाथि विरह बिसाई, उड्दथे खुला आकाशमाथि विरह बिसाई, बोकेर लक्ष्य चन्द्रमा छुने छाटिन्थ्यो सपना, आफन्तबाटै निमोठी गाँटी काटिन्थ्यो सपना. म हाँस्दै हुन्थे सजाई मिठो स्वर्णिम संसार, म हाँस्दै हुन्थे सजाई मिठो स्वर्णिम संसार, परेली खुल्दा तर्किन्थ्यो आफै साटिन्थ्यो सपना, आफन्तबाटै निमोठी गाँटी काटिन्थ्यो सपना. काखमा बसी पिठ्यौँ ताक्छन् हितैसी बन्नेले, काखमा बसी पिठ्यौँ ताक्छन् हितैसी बन्नेले, चुडाई लान्छन् मानको बाली माटिन्थ्यो सपना, आफन्तबाटै निमोठी गाँटी काटिन्थ्यो सपना. पुजेर देव मागेर वर सप्रन्न नियति, पुजेर देव मागेर वर सप्रन्न नियति, फुकाउँ भन्थे वेदना सारा बाटिन्थ्यो सपना, सिउँथे जति उध्रिन्थ्यो उति फाटिन्थ्यो सपना, आफन्तबाटै निमोठी गाँटी काटिन्थ्यो सपना. हामी प्रभाती किरणको गजल सुन्यौँ. अहिले प्रभाती किरणसँग छौँ. विचारका भग्नावशेष उहाँको गजल सङ्ग्रहबाट मैले यो गजल तपाईँ समक्ष सुनाएको छु. प्रभातीजी, गजलको अरू विकासको लागि अब हामीले कस्तो कदमहरू चाल्नुपर्छ? जस्तो विवादहरूलाई छोडेर अगाडि बढ्दा राम्रो हुन्छ कि लेख्नेहरूको सङ्ख्या अझ बढाउनुपर्छ कि गुणात्मकताको लागि हामीले केही अन्तर्राष्ट्रिय तालिम नै लिनुपर्छ कि के गर्नुपर्छ होला?
अब गजलको आरम्भको समय जस्तो चाहिँ छैन. गजल लेख्ने स्रष्टाले गजलको आधारभूत ज्ञान लिएर नै गजल लेख्न थालेको नै देखिन्छ अहिले. त्यसो हुनाले बिस्तारै आफै यो क्रमिक रूपमा सुधारिँदै जाने कुरो हो. त्यसो त सुरुमा मैले भने अस्तित्व अथवा पहिचान धेरै स्रष्टा हुनुहुन्छ गजल लेख्ने. थोरैजना भएको ठाउँमा एउटाले राम्रो लेख्यो भने ऊ चाहिँ अगाडि आइहाल्छ, चिनिहाल्छ. तर धेरैको बिचमा रहँदाखेरि आफ्नो पहिचान चाहिँ अलिकति फरक बनाउनको लागि पनि गजलका आधारभूत कुराहरूलाई तोडमोड गरेर अलिकति फरक ढङ्गबाट आफू प्रस्तुत हुँदाखेरि आफ्नो पहिचान चाहिँ नि अलिकति आउने, अरूको अगाडि चाहिँ नि आफूलाई स्थापित गर्न सकिने त्यो लोभ अलिकति केही गजलकारहरूमा नदेखिएको होइन. र त्यो पनि बिस्तारै सचेतताले गर्दाखेरि बिस्तारै अगाडि सङ्लिँदै गएको छ त्यो सोचमा पनि, र गजलमा चाहिने आधारभूत तत्त्वहरूको परिपालना हुँदै गएको छ. त्यसैले म त बाढी,
यो त तपाईँको जस्तो यो 2050 पछिको पुनर्जागरण भन्दा नि यता भनौँ 50 पछि मौलाको समूहमा चाहिँ तपाईँ पनि पर्नुहुन्छ र यो समूहको लागि भयो उपयोगी कुरा होइन. अब गजल लेख्न चाहने नयाँ हुन्छ नि, जस्तो 11-12 एसएलसी पढ्दै गरेका भाइ बहिनीहरू लगायत, पढाइ मात्रैमा नजोडौँ हामी, अलिक भर्खर अब गजलमा छिर्छु भन्नेहरूको लागि चाहिँ जाने ठाउँ कहाँ त गजल सिक्नको लागि? कुनै निश्चित स्कुलिङ छैन नि?
निश्चित स्कुलिङ भन्दा नि अघि हामीले भन्यौँ नि जो संस्थाहरूको कुरो गऱ्यौँ, खासमा प्रत्यक्ष परोक्ष रूपमा यी संस्थाहरूले प्रशिक्षित गरिरहेका छन्। कसैले योजनाबद्ध रूपमा, जस्तो अनामण्डलीको चर्चा गर्दाखेरि हामी योजनाबद्ध रूपमा नै गजल प्रशिक्षणका कार्यक्रमहरू गर्छौँ, देशका विभिन्न ठाउँमा चाहिँ पुगेर नै प्रशिक्षणका कार्यक्रमहरू आयोजना गरिएका छन्। र अरू संस्थाहरूले प्रशिक्षण भनेर प्रशिक्षण नगरे पनि र त्यहाँ प्रस्तुत हुने गजललाई मानक गजल मानेर सिक्नेहरूको संख्या चाहिँ रहँदो रहेछ, र जसले गर्दाखेरि कुनै संस्थामा चाहिँ गयो, त्यहाँ चाहिँ नि आफूले अग्रज मानेका, कहिले पनि गजल नलेखेका साथीहरू त्यहाँ पुग्दाखेरि उनीहरूले सुनेको गजललाई आधार मानेर अनि गजल लेख्न थाल्दाखेरि गजल यस्तो हुने रहेछ, यसरी लेखिने रहेछ भनेर सिकिरहेको अवस्था छ एउटा. र अर्को चाहिँ प्रशिक्षणबाट नै गजल यस्तो हुनुपर्छ भनेर पहिला सिद्धान्तहरू चाहिँ पढेर बुझेर अथवा चाहिँ आफूभन्दा अगाडिदेखि लेखिरहेका साथीहरूलाई सोधेर त्यसरी लेख्नेहरू पनि छ.
अब हामीसँग छोटो समय छ, म गायनको विषयमा पनि प्रसङ्ग उठाउँछु. जस्तो हामीले यतिका संस्थाका कुराहरू गऱ्यौँ होइन, यो विविध विवादका कुराहरू गऱ्यौँ, अगाडिको चरणदेखिको कुरा तपाईँलाई जोड्दैछु. गायनमा पनि यो समस्या देखेको छु मैले. जस्तो सङ्गीतकार गायकहरू एउटा समूहसँग मात्रै आबद्ध भएका छन् र त्यही समूहका मात्रै गायन आइरहेको छ, तपाईँले कतिको याद गर्नुभएको छ. र अनि संस्थागत रूपमा गायक सङ्गीतकारलाई च्याप दिने संस्थाहरू चाहिँ नभएको होइन?
होइन होइन. पहिलो कुरो, गायक सङ्गीतकारहरू गजल गाउन गजल संगीत गर्न अलिकति हिचकिचाइरहेको अवस्था छ।
होइन होइन, म यसमा मैले अलिकति यसमा फेरि मैले थपेँ है, हामीले हिचकिचाइरहेको कसरी भनौँ, जबकि उज्यालोमै लगभग हप्ताको एउटा दुईवटा गजल चाहिँ अब आइरहेको अवस्था छ होइन, अहिले आँट गरेको अवस्था हो, अलि अगाडिको कुरा त हो, एक दुई वर्ष तिन वर्ष अगाडिको, अहिले गजल आइरहेका छन्। तर गजलका गजलमा लाग्छु भन्ने गायक संगीतकारको लागि गजलका संस्थाहरूले जिम्मेवार लिनुपर्छ कि पर्दैन?
पर्छ, निश्चय नै पर्छ। मैले अघि त्यो हिचकिचाइरहेको अवस्था भन्न खोजेको चाहिँ किनभने गजललाई गजलकै रूपमा चाहिँ सङ्गीत गर्ने अथवा गजललाई गीतको रूपमा सङ्गीत गर्ने त्यो कुराको चाहिँ सङ्गीतकारमा पनि अलिकति ज्ञानको कमी नै भन्नुपर्छ, सबैमा होइन केहीमा, र जसले गर्दाखेरि हिचकिचाइरहेको अवस्था भन्न खोजेको मैले। र अर्को कुरो निश्चय नै पर्छ, गजलको गायनलाई अगाडि बढाउनको लागि विभिन्न सङ्घ संस्थाहरू जो क्रियाशील भएर गजलमा लागिरहेका छन् उनीहरूले राम्रो गजल उपलब्ध गराउने त्यसमा चाहिँ नि आवश्यक पर्छ भनेदेखि लयमा पनि, र यो यसरी लेखेको छु है मैले, यहाँनिर चाहिँ यो ह्रस्व लेखेको छु, यो यहाँनिर चाहिँ नि दीर्घ लेखेको छु, त्यो त्यो गर्दाखेरि सङ्गीतकारलाई सजिलो हुन्छ, ती कुराहरूमा पनि सचेत गराउने। र अनि गजलको रेकर्डदेखि लिएर गएर गजल चाहिँ नि प्रत्यक्ष लाइभ पर्फर्मेन्सहरूमा त्यसमा पनि चाहिँ बढी केन्द्रित रहनु, त्यो चाहिँ विभिन्न संस्थाहरूको जिम्मा।
लाइभ पर्फर्मेन्स दिनमा चाहिँ गायकहरू पनि अगाडि बढ्नु पर्यो,
बढ्छन् पनि त्यसमा, बढी पनि राखेका छन्, बढी पनि राखेका छन्। विभिन्न कार्यक्रमहरूमा गाइदिनुहोस् न भन्दाखेरि चाहिँ एकदम हार्दिकताका साथ गाइदिइरहनु भएको पनि छ।
म तपाईँलाई यो चाहिँ अब आम प्रश्न भन्दा पनि व्यक्तिगत प्रश्न राख्छु, जस्तो गायनमा चाहिँ गाउने क्रममा एल्बम स्टुडियोमा रेकर्ड गरेर गायकहरूले गजल गाए अथवा लाइभ रेकर्ड कुनै उसमा गरियो, लाइभ गायन भयो, रेकर्डै नभनौँ, लाइभ गरियो कुनै कार्यक्रमहरूमा स्टेजमा भने, त्यसले गजललाई गजल गायनलाई संगठित विकास गर्ला कि स्टुडियोबाट आइरहेका सिडीहरूले गर्ला? मलाई अलिकति अन्यल भएर हामी व्यक्तिगत नै प्रश्न सोधेको मैले त
होइन, गुणस्तरको कुरो गर्ने हो भनेदेखि चाहिँ स्टुडियोमा बसेर एउटा सेयरलाई धेरैचोटि चाहिँ अभ्यास गरेर रेकर्ड गरिएका गजलहरूभन्दा दर्शकको मनोविज्ञानलाई बुझेर लाइभ गाइएका गजलहरू बढी प्रभावकारी चाहिँ भन्छन्। त्यहाँ दर्शकले के चाहेको छ त्यो स्वरमा चाहिँ नि बढी चाहिँ नि उसले चाहिँ नि कतिको खेलेको छ, त्यो खेलेको चाहिँ नि देखेर दर्शकहरू झुमेको छन् भने ऊ अझ बढी चाहिँ त्यसमा
उसको फिडब्याकले उसलाई पनि निखार्छ,
एकदम ऊ त्यसमा निखार्छ,
एकअर्काको आकर्षण चल्छ
हो, त्यो त्यो एकअर्काको दर्शकको र गायकको बीचमा चाहिँ र अनि तालमेल हो त्यो। त्यसैले प्रत्यक्ष
प्रभातीजी यहाँसम्म आउनुभयो बुलबुलमा, र विविध विषयमा हामीले कुराकानी गऱ्यौँ, तपाईँले आफ्नो आफ्नो ज्ञानभित्रको जानकारी हामीले राखिदिनु भयो, धेरै धन्यवाद। तपाईँलाई कसैले सम्पर्क गर्न चाह्यो यो कार्यक्रम सुनिसकेपछि भने कुन ठेगानामा सम्पर्क गर्न सकिन्छ?
मलाई इमेल गर्न सकिन्छ प्रभातीकिरण@gmail.com,
प्रभातीकिरण@gmail.com। फेसबुकमा भेटिन्छ तपाईँ?
फेसबुकमा नि प्रभातीकिरण नै छ,
PRAVATI गर्नु,
BHATI KIRAN।
हस्, धेरै धेरै धन्यवाद हाम्रो कार्यक्रमसम्म आउनुभएको,
यहाँलाई पनि धेरै धन्यवाद मलाई अवसर दिनुभयो।
हवस् त, शनिबारसम्मका लागि हामी उत्पादन सहयोगी इन्द्रजी र म प्रस्तुता अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौँ। जाँदा जाँदै प्रभाती किरणको विचारका भग्नावशेषबाटै एउटा गजल वाचन गर्दै शुभरात्रि भन्छु। मित्रहरू टाढिन्छन् र भन्छन् फेरि भेटौँ है, मित्रहरू टाढिन्छन् र भन्छन् फेरि भेटौँ है, भित्रभित्रै डाढिन्छन् र भन्छन् फेरि भेटौँ है, एक्लै हिँड्ने अभिलाषा जाग्दो होला कतै कतै, एक्लै हिँड्ने अभिलाषा जाग्दो होला कतै कतै, त्यसैले त भाँडिन्छन् र भन्छन् फेरि भेटौँ है, भित्रभित्रै डाढिन्छन् र भन्छन् फेरि भेटौँ है, आफ्नो दुनो सोझ्याउने होडबाजी बढेपछि, आफ्नो दुनो सोझ्याउने होडबाजी बढेपछि, हरेक ठाउँ बाँडिन्छन् र भन्छन् फेरि भेटौँ है, भित्रभित्रै डाढिन्छन् र भन्छन् फेरि भेटौँ है, हतारको पाइला ठाउँमै पर्नै पर्छ भन्ने के छ, हतारको पाइला ठाउँमै पर्नै पर्छ भन्ने के छ, खाडलमा गाडिन्छन् र भन्छन् फेरि भेटौँ है, भित्रभित्रै डाढिन्छन् र भन्छन् फेरि भेटौँ है, चाहे जस्तो चन्द्र दाइना नभएर एक्लो हुँदा, चाहे जस्तो चन्द्र दाइना नभएर एक्लो हुँदा, फर्किएर लाडिन्छन् र भन्छन् फेरि भेटौँ है, मित्रहरू टाढिन्छन् र भन्छन् फेरि भेटौँ है, भित्रभित्रै डाढिन्छन् र भन्छन् फेरि भेटौँ है।
बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल बुल।